نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تعسر وتمم بالخير. اتباع سنت کے مسائل بک میں سے ہم چپٹر نمبر 4 کو دیکھیں گے. فضل السنہ، سنت کی فضیلت. سنت کی اتباع کرنے والے کو رسول اللہ صلی اللہ علیہ وسلم نے جنت کی خوشخبری دی ہے. اس کی دلیل کیا ہے؟ حضرت ابو ہریرہ رضی اللہ عنہ کہتے ہیں کہ رسول اللہ نے فرمایا، میری امت کے سارے لوگ جنت میں جائیں گے سوائے ان لوگوں کے جنہوں نے انکار کیا. صحابہ کرام نے عرض کیا، اللہ کے رسول، انکار کس نے کیا؟ آپ نے فرمایا، جس نے میری اطاعت کی وہ جنت میں داخل ہوگا، جس نے میری نافرمانی کی اس نے انکار کیا اور وہ جنت میں نہیں جائے گا. اس روایت سے کیا پتہ چلتا ہے کہ جنت میں جانے کی دلیل کیا ہے؟ کہ انسان اللہ کے نبی صلی اللہ علیہ وسلم کی اطاعت کرے اور دل کی خوشی کے ساتھ کرے. بہت ہی سوچنے کا مقام ہے یہ کہ وہ لوگ جو اپنی زندگی میں سنتوں کو وہ مقام نہیں دیتے جو دینا چاہیے، تو پھر وہ کہاں جائیں گے. اگلا مسئلہ ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کی اطاعت اور فرما برداری اللہ کی اطاعت اور فرما برداری ہے. اس کی دلیل، ابو ہریرہ رضی اللہ عنہ کہتے ہیں، رسول اللہ نے فرمایا، جس نے میری اطاعت کی اس نے اللہ کی اطاعت کی، جس نے میری نافرمانی کی اس نے اللہ کی نافرمانی کی، اور جس نے امیر کی اطاعت کی اس نے میری اطاعت کی، اور جس نے امیر کی نافرمانی کی اس نے میری نافرمانی کی. اسے مسلم نے روایت کیا. اس حدیث میں ہم نے دیکھا کہ تین طرح کی اطاعت کا ذکر ہے. ایک ہے اللہ کی اطاعت، اس کے بارے میں تو کسی کو شک اور شبہ نہیں کہ اللہ تعالیٰ جو بات کہہ دے وہ دل کی خوشی سے ماننا ہے. طوعاً کا لفظ ذہن میں رکھیے گا کہ دل کی خوشی کے ساتھ کسی کام کو کرنا. پھر رسول کی اطاعت دل کی خوشی کے ساتھ. تیسرا لفظ جہاں تھا امیر کی اطاعت. امیر کون ہوتا ہے؟ جس کو کسی معاملے کا بڑا بنا دیا جائے. یہ دنیاوی امور میں بھی ہو سکتے ہیں اور دینی امور میں بھی ہو سکتے ہیں. یہ مذہبی رہنما بھی ہو سکتے ہیں اور سیاسی رہنما بھی ہو سکتے ہیں. ان سب کے لیے ایک کرائیٹیرین ہے، اور وہ کیا؟ کہ ہر اس امیر کی اطاعت کی جائے گی اور اس کی ہر اس بات کی اطاعت کی جائے گی جو قرآن اور سنت کے احکامات کے مطابق ہو. اللہ تعالیٰ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ لا طاعت لمخلوق فی معصیت الخالق، یعنی اللہ تعالیٰ کی نافرمانی میں مخلوق میں سے کسی کی اطاعت نہیں ہوگی. تو لہٰذا یہ ایک بہت ہی خوبصورت سا کرائیٹیرین ہے کہ جب اللہ تعالیٰ راضی ہوں گے تو پھر اس کے بعد کسی دوسرے کی بھی بات ہوگی. اس کے اندر چھوٹی چھوٹی اطاعتیں بھی آتی ہیں، مثلا بیوی کے لیے شوہر، بچوں کے لیے ماں باپ. اسی طرح آپ کسی ادارے میں ہیں تو وہاں کے مینیجنگ پرسنز، وہاں کا سٹاف، آپ کے گروپ لیڈرز، آپ کے ٹیچر. یعنی ہم میں سے ہر ایک کسی نہ کسی مقام پہ مجبور ہوتا ہے کہ وہ دوسرے کی اطاعت کرے. تو ان سب چیزوں میں قرآن اور سنت کو دلیل بنایا جائے گا. اگلا مسئلہ ہے، قرآن و سنت پر سختی سے عمل کرنے والے لوگ گمراہیوں سے محفوظ رہیں گے. حضرت عبداللہ بن عباس رضی اللہ عنہما سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے حجت الوداع کے موقع پر خطبہ دیتے ہوئے ارشاد فرمایا، شیطان اس بات سے مایوس ہو چکا ہے کہ اس سرزمین پر کبھی اس کی بندگی کی جائے گی، لہذا وہ اسی بات پر مطمئن ہے کہ شرک کے علاوہ وہ اعمال جن کو تم معمولی سمجھتے ہو ان میں اس کی پیروی کی جائے. لہذا شیطان سے ہر وقت خبردار رہو اور سنو، میں تمہارے درمیان وہ چیز چھوڑے جا رہا ہوں جسے مضبوطی سے تھامے رکھو گے تو کبھی گمراہ نہ ہوگے، اور وہ ہے اللہ کی کتاب اور نبی صلی اللہ علیہ وسلم کی سنت. اسے حاکم نے روایت کیا. آپ اس حدیث کے اندر سے ایک خاص حصہ ہائی لائٹ کریں گے. تیسری لائن میں جو لفظ ہیں انی سے لے کے آپ ہائی لائٹ کر لیجئے. بہت ہی آپ کے لیے یہ ایک خوبصورت چیز ہوگی اگر آپ نے اس کو یاد کر لیا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے دنیا سے جانے سے پہلے ہمیں اس چیز کی خبر دے دی کہ کبھی بھی تم بہکنے لگو، کہیں بھی تمہاری سوچ ادھر ادھر ہونے لگے تو اس وقت تم قرآن یا حدیث کو لینا۔ اگلی روایت کے لفظ اس سے بھی زیادہ آسان ہے، بلکہ آپ پہلی کی بجائے یہ اگلی جو حدیث ہے اسی کو ہائی لائٹ کر سکیں گے۔ حضرت ابو ہریرہ رضی اللہ عنہ کہتے ہیں، رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، میں تمہارے درمیان دو ایسی چیزیں چھوڑے جا رہا ہوں کہ اگر ان پر عمل کرو گے تو کبھی گمراہ نہیں ہوگے، ایک اللہ کی کتاب اور دوسری میری سنت۔ کتنے واضح دلائل ہیں اس بات کے کہ اللہ کے نبی کی اطاعت کسی بھی عمل کی کامیابی کی دلیل ہے، اور وہ لوگ جو اس بات کا اہتمام نہیں کرتے پھر ان کے لیے یہ چیز کل قیامت کے دن حجت بنے گی کہ آپ نے اللہ کے نبی کے طریقوں کو اور آپ کی سنت کو ہلکا کیوں جانا۔ اگلا مسئلہ ہے امت میں اختلاف کے وقت نبی اکرم صلی اللہ علیہ وسلم کی سنت پر مضبوطی سے جمے رہنا ہی نجات کا باعث ہوگا۔ حضرت ارباز بن ساریہ رضی اللہ عنہ کہتے ہیں کہ ایک روز رسول اللہ صلی اللہ علیہ وسلم نے ہمیں نماز پڑھائی، نماز کے بعد ہماری طرف توجہ فرمائی اور ہمیں بڑا مؤثر واعظ فرمایا، یعنی اثر کرنے والا، جس سے لوگوں کے آنسو بہ نکلے اور دل کانپ اٹھے۔ ایک آدمی نے عرض کیا، اللہ کے رسول، آج آپ نے اس طرح واعظ فرمایا ہے جیسے یہ آپ کا آخری واعظ ہو۔ ایسے وقت میں آپ ہمیں کس چیز کی تاکید فرماتے ہیں؟ ہمیں کچھ وصیت بھی فرما دیجئے۔ یہاں سے پتہ چلتا ہے کہ صحابہ کرام کتنے اس چیز کے حریص ہوتے تھے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم سے کوئی بات لیں اور اس کے اوپر عمل کریں۔ اور اس سے یہ بھی پتہ چلتا ہے کہ جو واعظ ہے وہ مؤثر ہونا چاہیے، دل کے اندر اترنے والی بات ہو۔ اللہ کے نبی نے ان کی اس بات پر کیا کہا؟ فرمایا، میں تمہیں اللہ سے ڈرنے، اپنے امیر کی بات سننے اور اس کی اطاعت کرنے کی وصیت کرتا ہوں، خواہ تمہارا امیر خبشی غلام ہی کیوں نہ ہو۔ اور یاد رکھو، جو لوگ میرے بعد زندہ رہیں گے وہ امت میں بہت زیادہ اختلاف دیکھیں گے، ایسے حالات میں میری سنت پر عمل کرنے کو لازم بنا لینا اور ہدایت یافتہ خلفائے راشدین کے طریقے کو تھامے رکھنا اور اس پر مضبوطی سے جمے رہنا، نیز دین میں پیدا کی گئی نئی نئی باتوں یعنی بدعتوں سے بچنا، کیونکہ دین میں ہر نئی چیز بدعت ہے اور ہر بدعت گمراہی ہے۔ اسے ابو داؤد نے روایت کیا۔ یہاں بھی آپ نے دیکھا کہ ترتیب وہی ہے کہ ڈر اللہ کا ہے اور اطاعت امیر کی ہے، چاہے کوئی امیر ہو، کوئی غریب ہو، کوئی کالا ہو یا کوئی گورا ہو۔ اور اس سے یہ بھی پتہ چل رہا ہے کہ آج کے دور میں جو اختلافات اور فتنے ہمیں دکھتے ہیں تو اس کی پیشن گوئی یا فورکاسٹ اللہ کے نبی کے دور سے ہو چکی تھی۔ آج دیکھیں تو چاروں طرف ایسے ہی فتنوں کا دور دار ہے۔ کفر اور اسلام کی جنگ اس وقت اتنی بڑی نہیں جتنی اس وقت اسلام اور اسلام کی جنگ ہے۔ کافر اور مسلمان اتنا نہیں لڑ رہا جتنا مسلمان اور مسلمان لڑ رہا ہے، اور دیکھا جائے تو ہر ایک لڑتا دین پہ ہی ہے۔ دین لے کے دین پہ لڑنا بڑی حیرت کی بات ہے۔ بعض دفعہ عام انسان سوچ میں پڑ جاتا ہے، میں کیا کروں، جس کی سنتا ہوں وہ ٹھیک لگتا ہے، جس کی سنتا ہوں وہ اپنی بات کہتا ہے، وہ کہتا ہے ٹھیک ہے۔ کوئی بھی عمل لے لیں، مثال نماز کا طریقہ، بہت ہی زیادہ مختلف فی قسم کا مسئلہ ہے ہماری امت میں، تب میں کیا کروں، کس کی مانوں؟ امی کہتی ہیں ایسے پڑھو، کسی مسجد میں جاتی ہوں وہاں امام صاحب کہتے ہیں ایسے پڑھو، کسی تیسری جگہ جاتی ہوں ویسے پڑھوں، کسی جگہ جاؤں، کیا کریں، اب پریشان ہے۔ بہت آسان حل ہے، چاروں سے اس کی دلیل پوچھ لیں، آپ جو کہہ رہی ہیں اس طرح اس کی دلیل، آپ جو کہہ رہے ہیں اس کی دلیل، اس کی دلیل، اور اللہ کرے کہ ہم اتنا علم حاصل کر لیں کہ جس کی دلیل اسٹرانگ ہے اس کو مان لیں۔ اور کرائیٹیرین وہی ہوگا، صحابہ کرام کے دور میں بھی اللہ کے نبی صلی اللہ علیہ وسلم کی کسی بات پہ اختلاف رائے ہو جاتا تھا، لیکن جو ہی بیچ میں اللہ کے نبی کا کال آ جاتا تھا یا آپ بیچ میں بات کر دیتے تھے، اسٹاپ اٹ۔ انشاءاللہ بک پوری پڑھنے دیں، پھر اس موضوع پہ ہم ایک اوور آل بات کریں گے کہ اب ہم نے ڈیل کیسے کرنا ہے، کیونکہ اس وقت تو ہم علمی باتیں کر رہے ہیں نا، لیکن اس کے بعد اس کی عملی باتیں، پریکٹیکل ٹپس، کہ جس کے بعد انشاءاللہ تعالی شرح صدر ہو جائے گا اور ہم دل کی خوشی کے ساتھ پھر اللہ کے نبی صلی اللہ علیہ وسلم کی سنتوں پہ عمل کر سکیں گے۔ اگلا مسئلہ ہے کہ سنت رسول صلی اللہ علیہ وسلم زندہ کرنے والے کو اپنے ثواب کے علاوہ ان تمام لوگوں کا ثواب بھی ملتا ہے جس کے بعد اس سنت پر عمل کرتے ہیں۔ سنت کو زندہ کرنے سے کیا مراد ہے؟ یعنی جب کسی چیز کو استعمال کرنا چھوڑ دیں تو وہ ڈیڈ ہو جاتی ہے نا، مثلا گاڑی آپ چلانا چھوڑ دیں، ایک مہینے کے لیے بند کریں، تو جب آپ چلائیں گے تو اس کی بیٹری ڈیڈ ہو چکی ہوگی۔ اسی طرح کوئی مشین بند کر دیں تو بھی یہی ہوتا ہے، तो जब लोग सुन्नतों पे अमल करना छोड़ देते हैं तो वो सुन्नतें जो हैं वो मुर्दा होने लगती हैं। और अल्लाह के नबी ने फरमाया था कि जब कोई बिदत पैदा होती है तो एक सुन्नत मर जाती है। अलबिदा तो तुम ही तो सुनना कि बिदतें सुन्नत की मौत होती हैं। और इसकी बहुत सारी मिसालें हमें अपनी अमली ज़िंदगी से भी मिल सकती हैं कि जब हम एक गलत काम करने लगते हैं ना तो हमारी ज़िंदगी से एक ठीक काम चला जाता है। बस अगर हम अपना वक्त ज़ाया कर रहे हैं कोई ऐसी चीज़ देख के कि जिसका ना हमें कोई दुनिया में फ़ायदा ना दीन में फ़ायदा, तो डेफिनेटली हमने वो जो 3 घंटे एक ऐसी बेकार चीज़ को देखने में लगाए तो उन 3 घंटों में हमने जिक्र को ख़त्म कर दिया, हमने उस वक़्त कोई अच्छा काम जो कर सकते थे वो नहीं हुआ। तो बिल्कुल यही बात आपने फरमाई कि जब कोई सुन्नत जो अब लोगों के अमल में नहीं रही उसको ज़िंदा करने का क्या अजर है। रिवायत को देखेंगे, हज़रत कसीर बिन अब्दुल्ला बिन अमर बिन औफ मुज़नी रज़ी अल्लाहु अन्हो, कबीला मुज़न से थे ये, फरमाते हैं कि मुझसे मेरे बाप ने, मेरे बाप से मेरे दादा ने रिवायत किया। पहले आगे जाने से इसको देखिए कि कितनी प्यारी चेन है ना, कि बाप से बाप और बाप से दादा, यानी पोते से लेके दादे तक चेन जा रही है। अल्लाह करे कि आज की नस्लों में भी ऐसे ही हो कि जो इल्म का वरसा है, मतलब दादा से जो इल्म निकले वो पोतों तक पहुँचे। अमली तौर पे देखें तो ऐसी मिसालें बहुत कम होती जा रही हैं। वो लोग जो दीनदार भी थे, नेक थे, लेकिन आज उनकी नस्लों में से बाज़ दफ़ा लोग दीन की बुनियादी चीज़ों से भी पीछे होते हैं। ऐसा कब होगा? क्या सिर्फ दुआएं मांगने से? नहीं, ऐसा कब होगा? जब अमली कोशिशें भी की जाएंगी। और अपनी ज़िंदगी में जब हम कोशिश करते हैं कि हमारी औलादें दीन से जुड़ जाएं तो इंशाल्लाह हमारे बाद फिर वो हमारी इन सारी चीज़ों को भी देखेंगी। अब रिवायत क्या है? अल्लाह के नबी ने फरमाया, जिसने मेरी सुन्नतों में से कोई एक सुन्नत ज़िंदा की और लोगों ने इस पर अमल किया तो सुन्नत ज़िंदा करने वाले को भी इतना ही सवाब मिलेगा जितना इस सुन्नत पर अमल करने वाले तमाम लोगों को मिलेगा, जबकि लोगों के अपने सवाब में कोई कमी नहीं की जाएगी। और जिसने कोई बिदत जारी की और फिर इस पर लोगों ने अमल किया तो बिदत जारी करने वाले पर इन तमाम लोगों का गुनाह होगा जो इस बिदत पर अमल करेंगे, जबकि बिदत पर अमल करने वाले लोगों को अपने गुनाहों की सज़ा से कोई चीज़ कम नहीं होगी, यानी वो भी पूरी सज़ा पाएंगे। इसे इब्ने माजा ने रिवायत किया। इसमें वईद भी है और खुशखबरी भी है। वईद क्या है? कि जब इंसान कोई गलत काम करे तो उसके पीछे जितने लोग वो गलत काम करेंगे उनको उसका नुकसान होगा। अब देखिए कि कोई भी बिदत एकदम नहीं आती। अगर इसको प्रैक्टिकली आप देखें, ख़ास तौर पे आप ख़वातीन जो हैं, आप ज़िंदगी के पिछले 10 सालों पर गौर करें, कई चीज़ें जो आज से 10 साल पहले दीन के नाम पर नहीं होती थी आज होने लगी। ऐसा है कि नहीं? ये कैसे हुआ? ये लहजा लहजा, ये ग्रेजुअली एक एक करके बिदत दीन में आती गई और स्टिल आती जा रही है। इसी तरह आप देखें दुनियावी मामलात में भी बिदत आती है। मसलन आज से 10 साल पहले की शादी के तरीकों और रसूमात को और आज को देख लें, जिस इलाके में गए वहाँ की बिदात ले ली। हाँ, तो बिल्कुल यही चीज़ है कि जब एक एक करके सुन्नतें कम होती जाएँ और दीन के अंदर इजाफे होते जाएँ तो असल दीन फिर छुप जाता है। इसकी एक सिंपल सी मैं आपको मिसाल देती हूँ कि जैसे आप कोई चीज़ पकाते हैं ना, एक होती है वो नेचुरल, उसका अपना टेस्ट आता है। आप सब्ज़ी है उसका सूप बना ले, आपको हर सब्ज़ी का एक अलग टेस्ट आएगा ना। अब उसके अंदर आप मिसाले डालना शुरू कर दें, जितनी उसके अंदर आर्टिफिशियल फ्लेवर्स, टेस्ट, कलरिंग डालते जाएंगे, एक वक्त आएगा कि वो ओवरऑल तो एक अच्छा टेस्ट होगा लेकिन किसी सब्ज़ी का अपना टेस्ट नहीं आपको आएगा। क्यों? कि आपने उसकी प्योरिटी को ख़त्म किया। आज क्यों दोबारा लोग प्योर चीज़ों पे आ गए? क्यों आज लोग कहते हैं कि ओरिजिनल जो है कुछ नथिंग इज़ एडेड और कुछ निकला हुआ नहीं? क्यों? कि जो असल चीज़ होती है वो असली होती है। तो दीन के अंदर भी जितने मर्जी खूबसूरत इजाफे कर लिए जाएं उसके अंदर उससे दीन खूबसूरत नहीं होता बल्कि दीन और बदनुमा होता है। सुन्नत रसूल सल्लल्लाहु अलैहि वसल्लम दूसरों तक पहुँचाने वालों के लिए रसूलुल्लाह की दुआएँ। हज़रत अब्दुल्लाह बिन अब्दुल्लाह अपने बाप से और अपने और वो नबी सल्लल्लाहु अलैहि वसल्लम से रिवायत करते हैं, आपने फरमाया, अल्लाह ताला इस आदमी को तरोताज़ा रखे जिसने हमसे हदीस सुनी और इसे जूं का तूं आगे पहुंचा दिया, क्योंकि अक्सर वो लोग जिनको हदीस पहुंचाई गई हो वो सुनने वालों से ज़्यादा याद रखने वाले होते हैं। इसे इब्ने माजा ने रिवायत किया। यही रिवायत कुछ मिलते जुलते लफ्ज़ों से तिर्मिज़ी की एक रिवायत में भी है। अब्दुल्ला बिन मसूद रदी अल्लाह उन्हों कहते हैं, मैंने रसूलुल्लाह को फरमाते हुए सुना, अल्लाह ताला उस शख्स को तरोताज़ा रखे, फ्रेश रखे के माने में, جس نے ہم سے کوئی بات سنی اس کو اسی طرح دوسروں تک پہنچا دیا جس طرح سنی تھی، کیونکہ بہت سے پہنچائے جانے والے سننے والوں سے زیادہ یاد رکھنے والے ہوتے ہیں۔ ان دونوں روایتوں کو اگر ہم جمع کر کے دیکھیں تو ہمارے لیے بہت ہی خوبصورت بات ہے، اور وہ کیا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی حدیثوں کو پڑھنے والے کا چہرہ فریش رہتا ہے، اس کے چہرے پہ ایک اطمینان بھی ہوتا ہے، اور دعا بھی ہے نا آپ کی، اور حقیقت میں دیکھا جا سکتا ہے کہ بعض دفعہ آپ دیکھیے کہ وہ لوگ جو اس طریقے سے اپنے آپ کو ڈیووٹ کر دیتے ہیں، ان کے پاس اتنا وقت بھی نہیں ہوتا کہ وہ اپنے آپ کو سنواریں اور سجائیں اور کئی کئی گھنٹے جا کے پارلرس میں بیٹھیں، لیکن جس بندے کی آپ یعنی جس بندے کو آپ دین کے ساتھ بہت جڑا ہوا دیکھیں، اور میں اس کی مثال دیتی ہوں کہ پچھلے دور کے بزرگ، ایون وہ صرف سادہ قرآن ہی زیادہ پڑھتے تھے یا وظائف کرتے تھے، لیکن نانی اور دادی ان کے چہروں پہ چمک کتنی ہوتی تھی، ان کے ہاتھ، ان کی یہ ٹوز، ان کے پاؤں کی جو یہ جو انگلیاں ہوتی پورے چمک رہی ہوتی تھیں، کبھی کچھ نہیں لگایا، کیوں؟ اللہ تعالیٰ نور دے دیتا ہے، یعنی اللہ کے کلام کا نور تو ہوتا ہی ہے، اللہ کے نبی کی بات کا بھی نور ہوتا ہے، جتنا آپ کی زندگی کے اندر غلط چیزیں آتی جائیں گی نا اتنی چہرے سے چمک ختم ہوگی۔ آج دیکھیے کہ وہ چہرے جو ہمیں چمکتے ہوئے میڈیا پہ اور اسکرین پہ بڑے خوبصورت دکھتے ہیں، لوگوں کو انٹرٹین کرتے ہیں، ان کو وہ بہت ہی یعنی خوش کرتے ہیں، کبھی آپ ان کو بغیر کیمرے کے دیکھیں بالکل شکل بدلی ہوتی ہے، کیونکہ اتنا کچھ اسکن کے اوپر آرٹیفیشلی بھی اس کے اندر ڈال دیا جاتا ہے کہ جس کی وجہ سے وہ پھر اصل چیز چھپ جاتی ہے۔ تو اس سے پہلی چیز ہم نے یہ دیکھی کہ چہرے کی تازگی ہے، اور دوسری بات اس میں آپ دیکھیے کہ جو ہمیں سمجھ میں آتی ہے اور وہ کیا ہے کہ سننے کے بعد پھر آگے بھی پہنچانا ہے، لیکن اس میں اضافہ نہیں کرنا، منوان جیسی سنی ویسی آگے پہنچا دی، اور اللہ کرے کہ ہم ایسے ہی لوگ ہوں کہ اللہ کے نبی کی باتوں میں کوئی اضافہ نہ کریں اور اس کو لے کے آگے چلیں۔ اگلا چیپٹر ہے اہمیت و سننا، سنت کی اہمیت۔ زیادہ ثواب حاصل کرنے کے ارادے سے سنت رسول صلی اللہ علیہ وسلم کو ناکافی سمجھ کر غیر مسنون طریقوں پر محنت اور مشقت کرنا آپ صلی اللہ علیہ وسلم کی ناراضگی کا باعث ہے۔ دوسرا مسئلہ، وہی عمل قابل قبول ہے جو سنت رسول صلی اللہ علیہ وسلم کے مطابق ہو۔ اور دونوں باتوں کی دلیل حضرت انس رضی اللہ عنہ سے فرماتے ہیں، تین صحابی ازواج مطہرات رضی اللہ عنہن کے گھروں میں حاضر ہوئے اور نبی اکرم صلی اللہ علیہ وسلم کی عبادت کے بارے میں سوال کیا۔ جب انہیں بتایا گیا تو انہوں نے آپ صلی اللہ علیہ وسلم کی عبادت کو کم سمجھا اور آپس میں کہا، نبی اکرم صلی اللہ علیہ وسلم کے مقابلے میں ہمارا کیا مقام ہے؟ ان کی تو اگلی پچھلی ساری خطائیں معاف کر دی گئی ہیں، لہذا ہمیں آپ سے زیادہ عبادت کرنی چاہیے۔ ان میں سے ایک نے کہا، میں ہمیشہ ساری رات کی نماز پڑھوں گا یعنی آرام نہیں کروں گا۔ دوسرے نے کہا، میں ہمیشہ روزہ رکھوں گا اور کبھی ترک نہیں کروں گا۔ تیسرے نے کہا، میں عورتوں سے الگ رہوں گا اور کبھی نکاح نہیں کروں گا۔ جب رسول اللہ صلی اللہ علیہ وسلم تشریف لائے تو ان سے پوچھا، کیا تم نے ایسا اور ایسا کہا ہے؟ ان کے اقرار پر آپ نے ارشاد فرمایا، خبردار، اللہ کی قسم، میں تم سب سے زیادہ اللہ سے ڈرنے والا ہوں اور تم سب سے زیادہ پرہیزگار ہوں، لیکن میں روزہ رکھتا بھی ہوں، ترک بھی کرتا ہوں، رات کو قیام بھی کرتا ہوں اور آرام بھی کرتا ہوں، عورتوں سے نکاح بھی کیے ہیں۔ یاد رکھو، جس نے میری سنت سے منہ موڑا اس کا مجھ سے کوئی تعلق نہیں۔ صحیح بخاری نے اس روایت کو نقل کیا۔ تھوڑے سے الفاظ کے فرق کے ساتھ ایک اور جگہ یہی روایت آتی ہے، حضرت عائشہ رضی اللہ عنہ فرماتی ہیں، رسول اللہ جب صحابہ کرام کو کسی بات کا حکم فرماتے، انہی کاموں کا حکم دیتے جنہیں وہ کر سکتے، یعنی ضرورت سے زیادہ بوجھ نہ ڈالتے۔ صحابہ کرام عرض کرتے، ہم آپ کی طرح اللہ تعالیٰ کے محبوب تھوڑے ہیں، آپ کی تو اللہ نے اگلی پچھلی ساری خطائیں معاف کر دیں، لہٰذا ہمیں زیادہ عبادت کرنے دیجئے۔ اس سے دیکھیے کتنی حرص تھی ان کے دل میں کہ اللہ کے نبی سے زیادہ عبادت کریں۔ یہ نہیں کہتے تھے، نہیں آپ کریں، ہم تو بس گزارے کا کام کریں گے۔ کہا، نہیں، ہمیں اور زیادہ کہیے۔ یہ سن کر آپ اتنا غصے ہوئے، کیا اس کے آثار آپ کے چہرے مبارک پر ظاہر ہوئے؟ پھر آپ نے ارشاد فرمایا، بے شک میں تم میں سب سے زیادہ پرہیزگار ہوں اور اللہ تعالیٰ کے احکام کے بارے میں سب سے زیادہ جاننے والا ہوں، یعنی مجھے پتا ہے کہ کس کی کیا حد ہے۔ یہ ایسی ہے کہ جیسے کوئی ڈاکٹر سے کہے، कि मुझे दवा दें, और डॉक्टर उसको कहे कि ये एक गोली सुबह में और एक दोपहर में और एक शाम को खाना। तो मरीज़ के, नहीं डॉक्टर साहब आपको नहीं पता मैं ज़्यादा बीमार हूँ या मेरी ज़्यादा ताकत है, और आप मुझे दो दो गोलियाँ दे दें। तो डॉक्टर क्या कहेगा कि आप घर बैठिए है, हाँ फिर आपको कुछ हो गया तो मेरा जिम्मा नहीं। इसी तरह जब हम दवा को ज़्यादा नहीं कर सकते, खाना पकाते हुए अपने खाने में नमक एक की बजाय दो चम्मच डाल दें तो क्या होगा, चीनी एक की जगह दो चम्मच चाय में डाल दें तो क्या होगी। आपके क्या, चीनी तो है मीठी होगी ना चाय, नमक तो नहीं डाल रहे। ये है जवाब उन लोगों की बात का जो कहते हैं हरज क्या है, दीन ही तो है, कुरान ही तो पढ़ रहे, क्या फर्क पड़ता है। तो उन्हें कहें कि ठीक है आज खाने में एक की बजाय चार चम्मच डाल लीजिएगा, चले अगर इजाफा करना है तो नमाज में एक रकत पढ़ते हैं जब, तो एक रुकू और दो सजदे करते हैं, क्या फर्क पड़ता है, आप दो रुकू कर ले चार सजदे कर ले, हर्ज तो कोई नहीं, कोई जरूरत भी नहीं करेगा इसकी। यानी सिंपल सी बात है कि जो दीन मिल गया उसी के ऊपर आपको रहना है। वही बात है ना कि डॉक्टर तुम हो के मैं, आपने वो बात सुनी होगी ना, जब कुछ मरीज होते हैं वो मशवरे इतने ज्यादा डॉक्टर को देते हैं कि आखिर मरीज को कहना पड़ता है कि भाई तुम डॉक्टर हो के मैं हूँ, तो उसने कहा मरीज तुम हो के मैं हूँ। तो लिहाजा उम्मत का हाल यही होता है कि वो लोगों के साथ यानी अल्लाह ताला के नबी सल्लल्लाहु अलैहि वसल्लम की जो बातें हैं उनको सुनने से, सुन के उसी तरह मानने में ही खैर है। फिर अगली रिवायत क्या है, हज़रत आयशा रदी अल्लाह ताला अन्हा ही से, अल्लाह के नबी सल्लम ने कोई काम किया और लोगों को इसकी रुख्सत दे दी, लेकिन कुछ लोगों ने वो रुख्सत लेने से परहेज़ किया। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को जब पता चला तो आपने खुतबा दिया, अल्लाह ताला की हमद व सना के बाद इरशाद फरमाया क्या वजह है, जो काम मैं करता हूँ कुछ लोग इससे परहेज़ करते हैं, अल्लाह ताला की कसम मैं लोगों की निस्बत अल्लाह ताला की मंशा और मर्जी से ज़्यादा वाकिफ़ हूँ और लोगों की निस्बत ज़्यादा अल्लाह ताला से डरने वाला हूँ। यानी तुम लोग ना तो मुझसे ज़्यादा अल्लाह ताला के अहकामात से वाकिफ़ हो सकते हो और ना मुझसे ज़्यादा मुत्तकी बन सकते हो। इससे क्या पता चलता है कि दीन में भी एक ख़ास हद के बाद इजाफा जो है वो पसंदीदा नहीं है। और इससे ये भी पता चलता है कि अल्लाह के नबी इंसानों पे कोई नारवा किस्म का बोझ नहीं डालते थे कि बस तुम करो और करो। ये जो तीन लोगों की बात हमने इस रिवायत में देखी कि एक ने कहा मैं शादी नहीं करूंगा, दूसरे ने कहा मैं रोज़ा ही रखूंगा, आज के दौर में कोई हमें ऐसे बंदे का पता दे तो हम क्या कहेंगे, माशाल्लाह क्या पहुंचे हुए, सुभान अल्लाह, ज़रा उनसे दुआ करा दो। हाँ नहीं, इजाफे नहीं चल सकते, जो है वो है। हमारा दीन दीन फितरत है, इसमें खाना भी इबादत, इसमें सोना भी इबादत, इसमें रिस्क हलाल कमाना भी इबादत, इसमें बच्चों को पालना भी इबादत। जो दीन इतना प्यारा दीन है उसमें क्यों मुश्किल में पड़े, जितने इजाफे करेंगे उतनी ज़िंदगी मुश्किल होती जाएगी। बाज़ दफ़ा इंसान शुरू में शौक में एक काम करने की नीयत कर लेता है, बाद में नहीं कर पाता। तो लिहाजा सुन्नत से आगे बढ़ना इंसान के लिए फ़ायदे की बजाय नुकसान का सबब है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का हुक्म ना मानने वालों को आपने सज़ा देने का फ़ैसला फरमाया। हज़रत अबू हुरैरा रज़ी अल्लाह अन्हु कहते हैं रसूलुल्लाह ने फरमाया इफ्तार किए बग़ैर मुसलसल रोज़े ना रखो। ये क्या होता है पहले इसको वाज़ह कर दूँ ताकि आपका जहन साथ ही चले। इसको कहते हैं सौमे विसाल, वसल से वाव स्वाद लाम, वसल आयु सेलू से क्या मुराद होती है, किसी चीज़ को मिलाना। इसमें क्या होता है कि एक रोज़ा हुआ मगरिब का, जब वक्त हुआ ना तो इफ्तार नहीं किया, साथ ही कह दिए कि मैंने अगले रोज़े की नियत कर ली। फिर जब अगली हुई यानी अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने कुछ ऐसे रोज़े रखे और आपके लिए ये अलाउड थे लेकिन उम्मत के लिए अलाउड नहीं थे, तो अल्लाह के नबी ने कहा कि इफ्तार किए बग़ैर मुसलसल रोज़े ना रखो। सहाबे कराम ने अर्ज़ किया ए अल्लाह के रसूल आप तो रखते हैं। यानी देखिए सहाबे कराम अल्लाह के नबी को इंसान समझते थे, वो ये नहीं कहते हाँ जी आप तो रख सकते हैं, आप तो बड़े पहुँचे हुए और आप तो बहुत ज़्यादा सुपर नेचुरल किस्म के ह्यूमन है, नहीं फ़ौरन पूछते थे। इसी तरह का अंदाज़ आप आगे भी देखेंगे, लोगों ने कहा कि अल्लाह के नबी, एक और मौके की बात है कि नबी सल्लम ने फरमाया कि तुम में से हर एक के साथ एक शैतान लगा हुआ है, तो सहाबा कराम करें अल्लाह के नबी आपके साथ भी लगा हुआ है। जब ये बात होती है अच्छा सबको मौत आनी है, एक औरत थी और नबी सल्लम के पास आई और कुछ मदद तलब की, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने उसको कुछ इस तरह की बात कही कि अगर मैं ना हूँ इधर तो तुम अबू बकर से पूछना। तो उसने ये नहीं कहा कि आप भी फौत हो सकते हैं, कहा ठीक है अबू बकर से पूछो, कहने कि अच्छा अगर अबू बकर को ना पाऊँ तो किसको पूछूँ। तो यानी बिल्कुल अल्लाह के नबी को एक नेचुरल, एक बिल्कुल आम इंसान समझते थे। हाँ, इंसानों में उनका मुकाम आला था, लेकिन बशरी ज़रूरियात और वो सारे तकाजे आपके साथ भी थे। कहने लगे कि आप तो रखते हैं। आपने फरमाया, मैं तुम्हारी तरह नहीं हूँ, मुझे मेरा रब रात को खिलाता भी है और पिलाता भी है। लेकिन इसके बावजूद लोग बाज ना आए। हज़रत अबू हुरैरा रज़ी अल्लाहु अन्हो कहते हैं, तब नबी अकरम ने मुसलसल 2 दिन या मुसलसल 2 रात रोज़ा रखा। फिर इत्तेफाक से ईद का चांद नज़र आ गया। आपने फरमाया, अगर चांद नज़र ना आता तो मैं भी मुसलसल रोज़े रखता। गोया कि उनको सज़ा देने के लिए आपने ये बात फरमाई, यानी मेरा हुक्म ना मानने वाले लोग भी मेरे साथ रोज़ा रखते और इन्हें सज़ा मिलती। सही बुखारी की ये रिवायत है। यानी आपने फिर सज़ा देने के लिए 2 दिन मुसलसल रोज़ा रखा। इस हदीस में जो एक छोटी सी बात बीच में आई कि मेरा रब मुझे खिलाता है और पिलाता है, तो हो सकता है कि इसके बारे में आपके जहन में कोई सवाल हो। तो देखिए कि खाना जो होता है ना, वो सिर्फ पेट का खाना नहीं होता, एक रूह का खाना भी होता है। और जब बंदे की रूह सैराब होती है ना, तो पेट के खाने की इतनी परवाह नहीं होती। इसीलिए जो लोग पूरे डिवोट होके, जो पूरे दिल के साथ अपनी रूह की खुराक का इंतजाम करते हैं ना, उनको बहुत खाने की जरूरत नहीं होती। वो 2-4 लुकमे भी खा लेना तो उनका पेट भर जाता है। और इसके बरक्स जो लोग अपनी रूह को खाने से दूर रखते हैं, यानी दीन की तालीम और दीन के से दूर रखते हैं, इबादत से दूर हैं, तो वो हर वक्त खाते रहते हैं। अल्लाह के नबी ने फरमाया कि मोमिन एक आंत में खाता है और काफिर 2 आंतों में खाता है। एक मौके पे एक शख्स था, वो काफिर था। जब अल्लाह के नबी के पास आया, आपने उसको अपनी बकरी का दूध पेश किया, पी गया। कहने लगा और दें। दूसरी बकरी का दिया, यानी 3 बकरियां या उससे भी ज़्यादा बकरियों का दूध वो पीता गया, यानी खूब पिया। उसके बाद एक मौका आया कि वो मुसलमान हो गया, तो जब उसको दूध पेश किया तो एक बकरी का दूध पी के कहेगा, बस मैं भर गया। उस पे अल्लाह के नबी ने फरमाया था कि मोमिन एक आंत में खाता है और काफिर 3 आंतों में। यानी काफिर, अब देखिए उसका शुगल ही है ना, हर वक्त जंक, चिप्स खा लिए, कोक पी ली, चलो अब आइसक्रीम खा लेते हैं, चलो आप ज़रा थोड़ा सा बर्गर खाते हैं। यानी हम ये समझते हैं ना कि इस कल्चर में लोग थोड़ा खाते हैं क्योंकि वो हमारी तरह पराठे नहीं खाते बैठ के, लेकिन हर वक्त भी तो खाना होता है ना। तो लिहाजा अल्लाह के नबी को जो खिलाने पिलाने की बात है, वो रूह का खाना है। आपको ये नहीं था कि रात को कोई रोटी सालन आता था और आप खाते थे, बल्कि ये है कि आपको तवज्जो ही नहीं थी, गुजारा हो गया और मिल गया और ख़त्म। और आप पढ़ के देखिए सहाबे कराम और जो मुहद्दिसीन और जो दूसरे लोग थे कि किस तरह जम के काम करते थे, उनको खाने की होश नहीं रहती थी, अल्लाह के दीन के रास्ते में आते थे। और अल्लाह ताला हमें भी इसी की तौफीक दे। आज हमारे पेट के तकाजों ने हमें दीन का नहीं छोड़ा। आज की औरत क्यों रूहानी तौर पे प्यासी रह गई कि उसको हर वक्त घर में खाने पकाने हैं, और बच्चों के खाने और पेट की पूजा की इतनी फिक्र है जितनी उनकी रूह की ग़िज़ा की फिक्र नहीं है। अल्लाह अकबर। फिर अगली बात इसमें, सुन्नत का इल्म हो जाने के बाद इस पर अमल ना करने वाले लोगों को नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने नाफरमान कहा। इसकी दलील जाबिर बिन अब्दुल्ला रदी अल्लाहु अन्हुमा से रिवायत है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम रमज़ान में फ़तह मक्का वाले साल मक्का के लिए मदीना से निकले तो आपने रोज़ा रखा। जब कुराउल गमीम, ये एक जगह का नाम है, कुराउल गमीम पहुँचे तो लोगों ने भी रोज़ा रखा। चुनाचे आपने पानी का प्याला मंगाकर ऊंचा किया, यहाँ तक कि लोगों ने इस प्याले को देख लिया। यहाँ तक कि लोगों ने इस प्याले को देख लिया, यानी आपने रोज़ा इफ्तार कर दिया, फिर आपने पी लिया। बाद में आपको बताया गया कि कुछ लोगों ने अभी भी रोज़ा रखा हुआ है। इस पर आपने इरशाद फरमाया, अल्लाह अकबर, ये नाफरमान लोग हैं, ये नाफरमान लोग हैं। आप देखिए कि सफ़र में रोज़ा खोला आपने, पहली बात इससे पता चली, और असर के करीब वक्त था जब खोला। अल्लाह के नबी को तलब नहीं भी होगी खोलने की, लेकिन आपने उम्मत को एक कानून दे दिया कि अगर कभी सफ़र में इंसान की हालत गैर होने लगे और मुश्किल हो, या जिस मकसद के लिए सफ़र पे निकला है वो काम ही नहीं कर रहा और भूख भूख दिल में है, तो रोज़ा खोल लेने में ज़्यादा बड़ा अजर है। फिर भी देखें लोगों ने नहीं खोला। आप ज़रा यहाँ गौर कीजिएगा कि रोज़ा रखना ज़्यादा बड़ी नेकी लगती है ना, और उन्होंने रखा, अल्लाह के नबी ने खोल लिया, बाकियों ने खोला। हमारी अकल से कोई पूछे तो इनका अजर कम हो गया, लेकिन उनका अजर बढ़ना चाहिए। लेकिन आप कह रहे हैं कि ये नाफरमान है, ये नाफरमान है। इससे क्या पता चलता है कि अल्लाह के नबी के तरीक़ों से ऊपर जाना, चाहे वो नेकियों का अंबार लगा ले, वो नाफरमानी में आता है। جو عمل سنت کے مطابق نہ ہو وہ اللہ کے ہاں مردود ہے، یعنی ناقابل قبول۔ مردود کا لفظ رد سے ہے، ریجیکٹڈ، رد یردو سے تردید کا لفظ بھی آتا ہے۔ حضرت عائشہ رضی اللہ عنہ کہتی ہیں، اللہ کے نبی نے فرمایا، جس نے دین میں کوئی ایسا کام کیا جس کی بنیاد شریعت میں نہیں، وہ کام مردود ہے، یعنی رد کیا جائے گا، اس کو ریجیکٹ نہیں کیا جائے گا۔ صحیح بخاری اور مسلم کی روایت ہے، کتنی اوتھینٹک روایت ہے۔ آپ کو پتہ ہے کہ احادیث کی جو چین ہوتی ہے اس میں سب سے ٹاپ کلاس حدیث وہ ہوتی ہے کہ جس کو صحیح بخاری اور صحیح مسلم دونوں میں پایا جائے، پھر اس کے بعد دوسرے درجے پہ صحیح بخاری، پھر تیسرے پہ مسلم، پھر اس طرح چلتا ہے۔ سب سے اسٹرانگ چین کہتی ہے کہ جس نے ایسا کام کیا جس کی بنیاد شریعت میں نہیں، وہ کام ریجیکٹڈ ہے۔ اس کی چھوٹی سی مثال آپ لے سکتے ہیں، مثال ہے کہ آپ اس ملک میں رہتے ہیں اور ہم سب جہاں بھی رہتے ہیں، رول ہے ٹریفک کا کہ ریڈ لائٹ پہ آپ کھڑے ہوں گے اور گرین پہ آپ چلیں گے، یہ رول ہے نا۔ کیا ہم میں سے کبھی کسی نے اس کا تصور بھی کیا کہ یہ کیا بات ہے، ریڈ پہ کھڑے اور نہیں، چلو ایسا کرتے ہیں ریڈ پہ چلیں گے اور بلو گرین پہ کھڑے ہوں گے، کبھی کو سوچ سکتا ہے؟ اسپیڈ لمٹس ہوتی ہے، آپ کہتے ہیں چھوڑو اس کو ذرا اس سے آگے چلتے ہیں، اسٹاپ سائنس ہوتے ہیں کہ یہاں رکنا پڑے گا، چاہے رات کے اندھیرے میں آ رہے ہیں کوئی نہیں ارد گرد، لوگ پھر بھی گاڑی روکتے ہیں، کیونکہ قانون ہے بھائی، کوئی اپنی مرضی سے قانون کو نہیں بدلتا۔ آپ ایئرپورٹ پہ جاتے ہیں، وہ آپ کو سائنس سے فالو کرواتے ہیں، ادھر سے جائیں ادھر جائیں، بیگیج لینا ہے تو ادھر جائیں، اگر آپ کو امیگریشن کرانا ہے تو ادھر جائیں۔ کوئی 19-20 کرتا ہے، کرے گا تو ڈر ہے کہ فوراً پولیس میں پکڑا جائے گا، نہیں مجھے ادھر سے نہیں جانا، وہ شارٹ کٹ لے لوں۔ بعض جب آپ دیکھیں کہ انہوں نے بیچ میں وہ وائرس کے ساتھ یعنی راستے دور تک کے بنائے ہوتے ہیں، کوئی کہ یہ اتنا لمبا چکر کیوں کٹوا رہے ہو، میں دیکھو اس میں سے سیدھا چلا جاؤں، ممکن ہی نہیں، ہم سوچ نہیں سکتے۔ اس وقت اتنے ڈیسنٹ بنے ہوتے ہیں، جی جی کرتے ہیں، تو جہاں اللہ کے دین کی بات آتی ہے وہاں کہتے ہیں کیوں کیسے، کبھی کسی نے دوسرے سے نہیں پوچھا کہ تم ایسا کیوں کر رہے ہو، تو اللہ کے دین میں ایسی باتیں پوچھنا۔ اور پھر اور ایسا کام کرتے کون ہے جن کو دنیا کا بھی علم نہیں ہوتا، دنیاوی پڑھے لکھے لوگ پھر بھی کچھ کم بات کریں گے، لیکن جہاں دین دنیا کا نہیں ہوتا وہاں تو بندہ دین کا بھی نہیں رہتا۔ اور بدعت عموماً دیکھیے کہ کم پڑھے لکھے طبقے میں زیادہ ہوتی ہیں۔ اگلی بات، کتاب و سنت کی پیروی سے ہٹنے کا نتیجہ گمراہی ہے۔ رسول اکرم کی نافرمانی اللہ کی نافرمانی ہے، ان دونوں کے دلائل مختلف جگہ پہ دیکھ چکے ہم لوگ۔ تیسری اگلی بات، اللہ کے نبی کی نافرمانی ہلاکت اور تباہی کا باعث ہے۔ دلیل ہے ابو موسیٰ الاشعری رضی اللہ عنہ سے، رسول اللہ نے فرمایا، میری اور اس ہدایت کی مثال جسے میں دے کر بھیجا گیا ہوں ایسی ہے جیسے ایک آدمی اپنی قوم کے پاس آئے اور کہے، لوگوں میں نے اپنی آنکھوں سے ایک لشکر دیکھا ہے جس سے تمہیں واضح طور پر خبردار کر رہا ہوں، لہٰذا اس سے بچنے کی فکر کرو۔ قوم کے کچھ لوگوں نے اس کی بات مان لی اور راتوں رات چپکے سے نکل گئے، جبکہ دوسرے لوگوں نے جھٹلا دیا اور اپنے گھروں میں غفلت کے ساتھ پڑے رہے۔ صبح کے وقت لشکر نے انہیں آ لیا اور ہلاک کر کے ان کی نسل کا خاتمہ کر دیا۔ یہ مثال میری اور مجھ پر نازل کیے گئے حق کی پیروی کرنے والے اور نہ کرنے والے لوگوں کی ہے۔ صحیح بخاری اور مسلم کی روایت ہے۔ ہم نے دیکھا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کتنے خوبصورت طریقے سے مثالیں دے کے سمجھاتے تھے۔ یہ جو تمثیلی انداز ہوتا ہے نا، یہ بہت زیادہ دل میں اترتا ہے اور یاد ہو جاتی ہے۔ مثال سے فوراً انسان کے ذہن میں ایک تصور بن جاتا ہے، امیجینیشن اسٹرانگ ہوتا ہے، اور وہ کام جو ہے پھر اس کے لیے یاد رکھنی وہ بات آسان ہوتی ہے۔ اور آپ سوچیں تو واقعی ذہن میں آ رہا ہے نا، ایک لشکر ہے، پھر لوگ کچھ آئے، کچھ چل پڑے، کچھ نہیں چل پڑے۔ ہم اپنے آپ کو دیکھیں کہ ہم اس لشکر میں سے کن میں تھے، کہ اللہ کے نبی کی کوئی بات، کوئی فرمان، کوئی حدیث، کوئی سنت جب ہمارے سامنے آتی ہے تو کیا ہم اس کو مان لیتے ہیں کہ بس چل پڑتے ہیں ایسے ہی، کہ نہیں جو بھی ہوگا دیکھی جائے گی۔ پھر اگلی روایت ہے ارباز بن ساریہ رضی اللہ عنہ سے، انہوں نے رسول اللہ کو فرماتے ہوئے سنا، لوگو میں تمہیں ایسے روشن دین پر چھوڑے جا رہا ہوں جس کی رات بھی دن کی طرح روشن ہے، اس سے وہی شخص گریز کرے گا جسے ہلاک ہونا ہے۔ اسے ابن ابی بن عاصم نے کتاب السنہ میں روایت کیا۔ یہ حدیث ایک بہت بڑے شبہ کا جواب ہے، اور وہ شبہ جو عموماً دیا جاتا ہے، اور وہ کیا ہے، کسی سے بات ہوئی، یعنی میں پریکٹیکل مثال دیتی ہوں تو آپ کو شاید بات زیادہ اچھی سمجھا سکوں۔ کسی موقع پہ کسی بھی دین کے خود ساختہ کام کی بات تھی، आप सपोज कर लें अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की बर्थडे मनाने की बात थी। एक खातून ने बात की मेरे साथ, खुलासा जो बात का था फ़र्क, लफ्ज़ों का फ़र्क जो भी हो अल्लाह ताला माफ़ करे, जिसका लुबे लुबाब क्या था, तो कहने लगी कि हम ये मनाते हैं। तो मैंने कहा कि आप ये बताएं कि क्या अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने अपनी बर्थडे मनाई थी? कहेंगी वो कैसे मनाते हैं, उनमें तो इंकसारी बहुत, वो अपने आप को इतनी अहमियत नहीं देते थे। मैंने कहा अच्छा ये बताएं कि क्या फिर अबू बकर सिद्दीक रज़ी अल्लाह अन्हु उसके बाद खलीफा बने तो उन्होंने मनाई? नहीं, उनको तो वक़्त ही नहीं मिला, वो तो नए नए काम में थे। यानी आप देखें कि जो बात है उसका जवाब क्या है, सारी बात का खुलासा क्या था कि जो अब हमें ख्याल आ गया ना, वो इससे पहले किसी को नहीं आया था। इसी तरह दीन की बात हुई, कुरान हानी का कोई मसला था, आई डोंट नो, सही याद नहीं, तो कहने लगी अल्लाह के, मैंने कहा अल्लाह के नबी ने कभी किया अपनी ज़िंदगी में ये? आपकी बीवी का इंतकाल हुआ, आपके बेटों का इंतकाल हुआ, आपकी तीन बेटियों का इंतकाल हुआ, क्या कभी किसी मौके पे आपने लोगों को बिठा के कुछ ऐसा किया? कहती उनके साथ तो मसले इतने थे और ये बातें तो उस वक्त इतनी उनको पता ही नहीं चली, ये तो सारी बाद में वाजें हुई हैं। ये हदीस उसकी दलील है। ये जो लोग आज कहते हैं ना कि अल्लाह के नबी के दौर में दीन बड़ा मतलब उलझनों में पड़ा हुआ था और बाद में आइमाए कराम ने उसको सॉर्ट आउट करके काबिले अमल कर दिया, ये मसला शायद आपने कभी किसी की ज़ुबान से सुना हो, मैंने सुना है। वो कहते हैं कि किसी इमाम को क्यों मानो, क्योंकि आइमाए कराम ने दीन को आसान करके पेश कर दिया है, हदीसें पढ़ के तो बंदा उलझ ही जाता है। ये क्या दलील है कि अल्लाह के नबी नऊज़ु बिल्लाह हमें उलझे हुए दीन पे छोड़ गए? अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम हमें ऐसे हालात में छोड़ गए कि बस वो उलझा के दे गए, ये भी वो और दे दो, और बाद में किसी ने आके किया? नहीं, ऐसा गलत है। आप देखिए कि लैलुहा कन्हारिहा, वो दीन जिसकी रातें उसकी सुबह की तरह रोशन है, यानी दीन का कोई मसला शुबे में नहीं है, कोई ऐसी बात नहीं है जिसको इंसान देखे और ये कह दे कि अल्लाह के नबी को नहीं पता था। अल्यौम अकमलतु लकुम दीनकुम वअतममतु अलैकुम नेमती वरदीतु लकुमुल इस्लाम दीना। सूरत माईदा में आयतें मौजूद हैं, अल्लाह के नबी की दुनिया से वापसी से पहले अल्लाह ताला ने यह आयत नाजिल कर दी थी कि लोगों आज के दिन मैंने अपना दीन पूरा कर दिया, नेमत पूरी होगी, इस्लाम तुम्हारे लिए रखा, अब तुम इसी को मानोगे। और एक छोटी सी मिसाल दूंगी कि ये जो बिदात के सूरत में की जाती हैं चीज़ें, उसके साथ दीन मुश्किल कितना हो जाता है। इंशाल्लाह इसको हम आगे जाके इस पे तफसील से बात करेंगे, जो इसी बुक में बिदत का टॉपिक आएगा, तो वहाँ जाके देखेंगे कि क्या ऐसी चीज़ों से दीन में वुसअत पैदा होती है या घुटन पैदा होती है। यहाँ तो बस हमें अपना मुहासबा ही करने की ज़रूरत है कि क्या वाकई हम इसी तरह से दीन को समझ रहे हैं जैसे कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने पेश किया।